रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेकपा एमालेद्वारा जिल्ला सदरमुकामहरूमा जनसभाको आयोजना, एमाले चुनाव विरोधी नभएको नेताहरूको भनाई। राष्ट्रिय परिचय पत्र प्रयोग गरेर मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएपछि मतदाताहरूको उत्साहजनक सहभागिता। राष्ट्रिय गौरवको आयोजना, बेनी जोमसोम सड़क अन्तर्गत कोवाङ जोमसोम सड़क 8 वर्षदेखि अलपत्र। जापानका प्रधानमन्त्री सेनाई ताकाइचीले ताइवानको विषयमा दिनुभएको अभिव्यक्तिप्रति चीनको आपत्ति। र काठमाण्डौमा पर्सीदेखि शुरू हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको तयारी अन्तिम चरणमा। नेकपा एमाले आज जिल्ला सदरमुकामहरूमा र्याली सहित जनसभाको आयोजना गरेको छ। सभालाई सम्बोधन गर्नुहुँदै नेताहरूले एमाले चुनाव विरोधी नभएको बताउनु भएको हाम्रा संवाददाताहरूले बताएका छन्। एमाले नेताहरूले एमाले चुनावबाट विचलित हुने र के परिणाम आउँछ भनेर आत्तिने पार्टी नभएको भन्दै चुनावका लागि सरकारले निष्पक्षता र भयरहित वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेताहरूले सरकारले दलहरूलाई ढुक्कसँग मतदातासँग जान र मतदाताले पनि ढुक्कसँग मतदान स्थलसम्म पुग्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी धैर्य रहन आग्रह गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, विगतका गल्ती कमजोरी स्वीकारी जनतासँग माफी मागेर, विगतमा जस्तै फेरि एकपटक कंग्रेसले नेतृत्व लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पार्नुभएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको आज दिउँसो बस्ने भनिएको बैठक आगामी मंगिर 1 गते सोमबार दिउँसो 2 बजे बस्ने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी सदस्य, आमन्त्रित सदस्य र 7 वटै प्रदेश कार्य समितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताउनु भएको छ। पार्टी कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा उहाँले विद्यमान राजनैतिक अस्थिरताको अन्त्य गर्न सबै वामपन्थी शक्ति एकै ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय परिचय पत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन शुरू गरेपछि नयाँ मतदाताको संख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको निर्वाचन आयोगले जनाएको छ। सम्बन्धित निर्वाचन कार्यालयमा नामावली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कार्तिक 27 गतेदेखि राष्ट्रिय परिचय पत्र प्रयोग गरेर पनि जैविक विवरण, फोटो तथा औठाछाप दिन सकिने व्यवस्था गरेपछि परिचय पत्र बनाउनेको संख्या बढ़ेको हो। आयोगले आज पनि नामावली दर्ता जारी राखेको छ। प्रधानमन्त्री सुशीला कार्की अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको 65 औं वार्षिकोत्सव कार्यक्रममा शरीक हुनुभएको छ। नेपाल स्थित अस्ट्रेलियाली राजदूतावासले आज काठमाण्डौमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री कार्कीले दुई देश बीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यहरूमा आधारित साझेदारीको स्मरण गर्नुभयो। उहाँले हालसालैको जेएनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढ़िरहेको बताउनुभयो। सभामुख देवराज घिमिरेले मुलुकमा विकास निर्माणका गतिविधि रोकिन नहुने बताउनु भएको छ। बिर्तामोड़ 5 स्थित देवी माध्यमिक विद्यालयका लागि 6 करोड़ रूपियाँको लागतमा निर्माण गरिने 12 कोठाको 3 तले भवनको आज शिलान्यास गर्नुहुँदै उहाँले जस्तो सुकै अवस्थामा पनि विकासका गतिविधि जारी रहनु पर्नेमा जोड़ दिनुभयो। शहरी विकास मन्त्री कुलमान घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सड़क स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताउनु भएको छ। उहाँले काठमाण्ड उपत्यका नदी करिडोर क्षेत्रमा सड़क विभाग, काठमाण्ड उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बीच सड़क निर्माण तथा मर्मत सम्भारमा देखिएको समन्वयको समस्यालाई छिट्टै समाधान गरिने प्रतिबद्धता जनाउनुभयो। उहाँले काठमाण्डौको पूर्वी क्षेत्र स्थित बागमती नदी करिडोर क्षेत्रको फोहोर मैला व्यवस्थापन र सड़क मर्मतबारे निरीक्षण गर्नुभएको थियो। चाबहिल सुन्दरी जल सड़क विस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढ़ाउन पनि उहाँले आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सियोलमा आयोजना भएको 11 ग्लोबल आईसीटी लिडरशिप फोरममा सहभागी भएर आज स्वदेश फिर्ता हुनु भएको छ। मन्त्री खरेलले फोरममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही कार्तिक 25 गते दक्षिण कोरिया जानु भएको थियो। कोरियाको विज्ञान र आईसीटी मन्त्रालय तथा नेशनल इन्फर्मेशन सोसाइटी एजेन्सीसँगको संयुक्त आयोजनामा सियोलमा आईसीटी लिडरशिप फोरम आयोजना गरिएको हो। संचार मन्त्री खरेलले ग्लोबल आईसीटी लिडरशिप फोरम डिजिटल नेपाल र डिजिटल ट्रान्सफर्मेशनका लागि लिडरशिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको बताउनुभयो। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कोबाङ जोमसोम खण्ड निर्माण कम्पनीको ढिला सुस्तीका कारण 8 वर्षदेखि अलपत्र परेको छ। बेनी जोमसोमको 74 किलोमिटर अन्तर्गत कोबाङ जोमसोम खण्डको करिब 17 किलोमिटर सड़क निर्माण कम्पनीको लापरवाहीका कारण 8 वर्षदेखि अलपत्र परेको हो। 11 मिटर चौड़ा सड़क निर्माणसहित कालोपत्र गर्न 70 करोड़ रूपियाँको लागतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ढिला सुस्ती गरेपछि काम अलपत्र परेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सुर्खेतको बराहताल गाउँपालिका बड्डीचौरमा रहेको जनज्योति माध्यमिक विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीलाई व्यावसायिक सीप सँगसँगै रोजगारीको अवसर समेत दिएपछि प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ़ेको छ। विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमबाट आफ्नो खर्च जुटाउनु सजिलो भएको विद्यार्थीहरू बताउँछन्। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको रिपोर्ट।
शिक्षा हरेक क्षेत्रको विकासको आधार हो, तर त्यही शिक्षा जब व्यावहारिक प्रयोगमा आउँदैन तब यसको सार्थकता मानिँदैन। प्राविधिक र व्यावहारिक प्रयोजनको शिक्षाको लागि सुर्खेतको बराताल गाउँपालिकाको बडीचौर स्थित जनज्योति माध्यमिक विद्यालयले उदाहरण प्रस्तुत गरेको छ। विद्यार्थी विद्यालयमा गएर व्यावहारिक ज्ञान र सिप मात्र सिक्दैनन्, कृषि फर्म नै सञ्चालन गरी मासिक 50,000 रुपियाँसम्म कमाउँदै आएका छन्।
माछु पनि पालन, त्यसपछि कुखुरा पालन, त्यसपछि टेक्नोलोजी पनि हामीले युज गरेका थियौँ, त्यो गर्दाखेरि हाम्रो लगभग 1.5 लाख आम्दानी।
18 महिने कृषि जेटिए अध्ययनका लागि 50,000 रुपियाँ शुल्क तोकियो। अध्ययन गर्न आउने विद्यार्थीले अनिवार्य रूपमा कृषि कर्ममा लाग्नुपर्ने नियम बनाइएको छ। विद्यालयले विद्यार्थीलाई निर्व्याजे ऋण समेत उपलब्ध गराएपछि विद्यार्थी उद्यममा लाग्न उत्साहित भएको बताउँछन्।
घरबाट पैसा मगाउनु खासै पर्या छैन, फी तिर्नदेखि घर भाडा सबै भइरहेको, आफ्नो पैसा आफैले सदुपयोग गर्न सक्यो।
2068 सालदेखि शुरू भएको विद्यालयमा 18 महिने कृषि जेटिए भेटनेरीसँगै 3 वर्ष कृषि र भेटनेरी डिप्लोमा सम्मको पढाइ हुन्छ। अहिले प्राविधिक शिक्षातर्फ 317 विद्यार्थीहरू मध्ये 37 जना भूकम्प प्रभावित 14 जिल्लाका विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालयले आफ्नै जग्गा भाडामा दिएर विद्यार्थीलाई आर्गानिक तरकारी खेती, माछा पालन, बंगुर पालन, कुखुरा पालन, मौरी पालन र सिजनमा च्याउ खेती गराउँदै आएको छ। अध्ययन सँगै रोजगारीको ग्यारेन्टी भएकाले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद सिग्देल बताउनुहुन्छ।
बाली विज्ञान र पशु विज्ञानमा अत्यन्त ठूलो आकर्षण छ उहाँहरूमा, किनभने हाम्रो विद्यालयले विद्यार्थीहरूलाई कमाउँदै पढ्दै गर्ने शिक्षकमा काम गराउँछ, पढेर भए पनि व्यवसायमा जान सकिँदैछ भनेर उहाँले बुझ्नु भएको छ।
शिक्षालाई आधुनिक, रोजगारमूलक र व्यवसायिक बनाउनु पर्ने कुरामा सबैजना सहमत भए पनि शैक्षिक संस्थाहरू भने बेरोजगार जन्माउने कारखाना जस्तै भइरहेका छन्। जनज्योति विद्यालयको यो सराहनीय प्रयासबाट अरू विद्यालयले पनि प्रेरणा लेलान् त। आकाश तारा बयक, रेडियो नेपाल, सुर्खेत।
अब अन्तर्राष्ट्रिय समाचार। चीनले जापानका प्रधानमन्त्री सेनाई ताकाइचीले ताइवानको विषयमा दिनुभएको अभिव्यक्तिमा आपत्ति जनाउँदै बेजिङ स्थित जापानी राजदूतसँग सोधपूछ गरेको छ। चीनले आक्रमण गरे ताइवानले आफ्नै सेनाद्वारा जवाब दिन सक्ने बताउनु भएपछि यो हप्ता चीन र जापान बीच तनाव उत्पन्न भएको हो। दुवै देशका विदेश मन्त्रीहरूले एकअर्काप्रति धम्कीपूर्ण एवं रोषपूर्ण अभिव्यक्तिहरू दिइरहेका छन्। चीनले आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न पनि भनेको छ। इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको झडपमा 8 जनाको मृत्यु हुनका साथै 9 जना घाइते भएका छन्। खेसान गाउँमा बेदुइन जनजातिका सदस्यहरूबीच कृषि जग्गाको विषयलाई लिएर विवाद शुरू भएपछि हिंसा भड़किएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्यमी व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासंघले पहल लिइरहेको बताउनु भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघको 16 वार्षिक साधारण सभा एवं 6 अधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष ढकालले उद्यमी व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानका लागि महासंघ निरन्तर लागि परेको उल्लेख गर्नुभयो। श्रम समस्या होस् वा डेडिकेटेड ट्रंक लाइन विवादको विषय होस्, महासंघले उद्यमी व्यवसायीका समस्या समाधानका लागि प्रयत्न गर्दै आएको अध्यक्ष ढकालले बताउनुभयो। लगानीको वातावरण निर्माणका लागि कानून परिवर्तन, उच्च स्तरीय आर्थिक सुधार, सुझाव आयोग गठन लगायत उद्यमी व्यवसायीका समस्या समाधानका लागि राज्यका जिम्मेवार पदाधिकारीसँग वार्ता गरी समाधानको प्रयत्न गरेको कार्यक्रममा अध्यक्ष ढकालले बताउनुभयो। सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले 2 बचत पत्रको बिक्री खुला गरेको छ। कार्यालयले 2.50 करोड़ बराबरको नागरिक बचत पत्र 2087 र 50 करोड़ बराबरको वैदेशिक रोजगार बचत पत्र 2087 निष्कासन गर्न लागेको हो। 5 वर्ष अवधिका यी दुवै बचत पत्र किन्नका लागि आगामी मंगिर 25 गतेसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ। बचत पत्र मंगिर 28 गते निष्कासन हुनेछ। नागरिक बचत पत्रमा 6.5% र वैदेशिक रोजगार बचत पत्रमा 7.5% वार्षिक ब्याज दर उपलब्ध हुनेछ। बचत पत्रको ब्याज हरेक 6-6 महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ भने घटीमा 10,000 र बढ़ीमा कुल निष्कासित रकमको सीमामा नबढ़ाई 10,000 भाग गर्दा निशेष भाग जाने अंकमा किन्न सकिनेछ। नागरिक बचत पत्र नेपाली नागरिक र गैर आवासीय नेपाली नागरिकले किन्न सक्नेछन्। नागरिक बचत पत्रका लागि पछिल्लो 4 दिनमा मात्र 80 करोड़ बराबरको आवेदन परिसकेको कार्यालयले जनाएको छ। बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेका कारण बिउ आयात गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। शुक्रबार काठमाडौँमा आयोजित समृद्धिका लागि कृषि विषय वृहत अन्तर्क्रिया कार्यक्रममा मन्त्री पौडेलले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने काम भएको भन्दै देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ आयात गर्नुपर्ने अवस्थाको शुरूआत भएको उल्लेख गर्नुभयो। नेपाल वातावरणीय हिसाबले विविधतायुक्त देश भएको भए पनि त्यो अवस्थालाई बुझ्न नसक्दा र हाइब्रिड बिउ नेपालमा भित्र्याउँदा समस्या देखिएको उल्लेख गर्नुभयो। प्रदेश मन्त्री पौडेलले हाइब्रिड देशभित्रै उत्पादन गर्न सक्छौ भने राम्रो हो मन्त्री पौडेलको भनाइ थियो।
अब खेल समाचार रमेश टमटाबाट।
दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको तयारी अन्तिम चरणमा पुगेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी मैदानमा सोमबारदेखि शुरू हुने एनपीएलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो। सचिव खड्काले पहिलो पटक एनपीएलका खेलहरू फ्लड लाइटमा संचालन गर्न लागि बताउनुभयो। सचिव खड्काले एनपीएल अवधिभर कुनै पनि आन्दोलनका कार्यक्रमहरू नगर्न पनि आग्रह गर्नुभएको छ। क्यानका अनुसार दर्शक शुल्क 500 देखि 2,000 तय गरिएको छ। उद्घाटन खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको छ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्स र काठमाडौँ गोर्खाज बीच त्रिवी क्रिकेट रंगशालामा अपराह्न 4 बजे खेल हुनेछ। उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ 500 र प्रिमियम तर्फ 1,500 रूपियाँ राखिएको छ। यसैगरी लीग चरण र अन्य दिनको खेलका लागि 500 र 1,000 रूपियाँ राखिएको छ। प्ले अफ देखिका खेलका लागि जनरल तर्फ 1,000 र प्रिमियम तर्फ 2,000 रूपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुष्ट मूल्य 15,000 रूपियाँ तोकेको छ। यस दोस्रो संस्करणको एनपीएलबाट 40 करोड़ रूपियाँ आमदानी गर्ने लक्ष्य लिएको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिनुभयो। एनपीएल मंगिर 1 देखि 27 गतेसम्म सञ्चालन हुनेछ। एनपीएलमा लीग चरण 3 प्लेअफ र फाइनल सहित 32 खेल हुनेछन्। एनपीएलमा साबिक विजेता जनकपुरसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स एनपीएलमा साबिक विजेता जनकपुरसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स कर्णाली एक्स पोखरा एभेन्जर्स विराटनगर किङ्स चितवन राइनोज काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी 8 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। 6 संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ 9 देखि 19 गतेसम्म पोखरामा हुने भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा अन्तर्राष्ट्रिय क्लब स्तरीय पुरूष र महिलाको भलिबल प्रतियोगिता हुने शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले 6,66,600 उपविजेताले 3,66,666 र तेस्रो हुने टोलीले 1,66,666 रूपियाँ पुरस्कार पाउनेछन्। यस्तै सर्वोत्कृष्ट खेलाड़ीलाई 26,666 तथा व्यक्तिगत विधाका उत्कृष्टलाई 11,666 रूपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट क्लबको सहभागिता रहने जनाइएको छ।
अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेकपा एमालेद्वारा जिल्ला सदरमुकामहरूमा जनसभाको आयोजना, एमाले चुनाव विरोधी नभएको नेताहरूको भनाई। राष्ट्रिय परिचय पत्र प्रयोग गरेर मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएपछि मतदाताहरूको उत्साहजनक सहभागिता। राष्ट्रिय गौरवको आयोजना बेनी जोमसोम सड़क अन्तर्गत कोवाङ जोमसोम सड़क 8 वर्षदेखि अलपत्र। जापानका प्रधानमन्त्री सेनाई ताकाइचीले ताइवानको विषयमा दिनुभएको अभिव्यक्तिप्रति चीनको आपत्ति। र काठमाण्डुमा पर्सीदेखि शुरू हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको तयारी अन्तिम चरणमा। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।